यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन तयारी, व्यवस्थापन र आचार संहिता लगायतका विषयमा आयोग पदाधिकारीद्वारा छलफल। आगामी माघ 3 गतेदेखि निर्वाचन आचार संहिता लागू हुने। पछिल्लो 5 महिनामा विप्रेषण अप्रवाह 35.6% वृद्धि। चालू आर्थिक वर्षको पहिलो 5 महिनामा विप्रेषण अप्रवाह 8 खर्ब 70 अर्ब भन्दा बढ़ी। 40 माइक्रोन भन्दा कमका प्लास्टिक बिक्री वितरण नगर्न वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको निर्देशन। र इरानमा उग्र प्रदर्शनका बीच सरकारद्वारा इन्टरनेट र अन्तर्राष्ट्रिय फोन सेवा बन्द। समाचार अब विस्तारमा। प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचनको तयारी र निर्वाचन व्यवस्थापनका विषयमा निर्वाचन आयोगका पदाधिकारीले छलफल गर्नुभएको छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी सहित आयुक्त र उच्च अधिकारीहरूले प्रधानमन्त्री कार्कीसँग आज गर्नुभएको भेटमा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जारी हुने निर्वाचन आचार संहिता, निर्वाचन व्यवस्थापन र तयारीका विषयमा छलफल भएको हो। आयोगले आगामी माघ 3 गतेदेखि निर्वाचन आचार संहिता जारी गर्ने जानकारी प्रधानमन्त्री कार्कीलाई गराएको छ। भेटका अवसरमा अर्थमन्त्री रामेश्वर खनाल, शिक्षा मन्त्री, शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुन, कानून न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हा, मुख्य सचिव सुमन राज अर्याल लगायत सहभागी हुनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। निर्वाचन आयोगले आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुन सक्ने नकारात्मक सन्देश र गतिविधिलाई नियन्त्रण गर्ने जनाएको छ। आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले सामाजिक सञ्जाल मार्फत प्रवाह हुन सक्ने मिथ्या सूचना, दुष्प्रचार, घृणास्पद अभिव्यक्ति, अपव्याख्या, डीप फेक, गहिरो भ्रम, झूठो साइट वा एकाउन्ट, निन्दा वा मानहानि लगायतका विषयमाथि अनुगमन गरी गैर कानूनी कार्यलाई कानून बमोजिम दण्डित गर्ने बताउनुभयो। सामाजिक सञ्जाल अनुगमन सफ्टवेयरलाई प्रयोगमा ल्याइएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो। यसै हप्ता सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन मेटा तथा टिकटकका प्रतिनिधिसँग सम्वाद भएको आयोगले जनाएको छ। आयोगले न्याय परिषदको परामर्शमा 77 जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत पदमा नियुक्त गरेको छ। यसै गरी न्याय सेवा आयोगको परामर्शमा 88 जना न्याय सेवाका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतलाई आजैदेखि लागू हुने गरी निर्वाचन अधिकृत पदमा नियुक्त गरेको छ। मतदाता नामावली र समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाई भइरहेको आयोगले जनाएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि 55 दिन बाँकी रहँदा देशैभर तयारीका कामहरू तीव्र रूपमा अगाडि बढ़ाइएको छ। ताप्लेजुङ जिल्लामा पनि निर्वाचन सामग्री, व्यवस्थापन, मतदाता नामावली, अध्यावधिक, मतदान स्थल तथा केन्द्र निर्धारण लगायत सुरक्षा व्यवस्था सम्बन्धी आवश्यक तयारीका काम भइरहेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ। ताप्लेजुङबाट संवाददाता माला पालुङको रिपोर्ट।
प्रतिनिधि सभाको निर्वाचनको मिति नजिकैसँगै ताप्लेजुङमा चुनावी माहौल बढ़न थालेको छ। गाउँदेखि शहर बजारसम्म पनि चुनावी छलफल गरिरहेको भेटिन्छन्। दलहरू पनि आन्तरिक रूपमा चुनावको तयारीमा लागेका छन्। पार्टीको केन्द्र प्रदेशदेखि आएको निर्देशनलाई आधार बनाएर काम गर्न थालिएको दलहरूले बताउने गरेका छन्। क्रमशः नेपाली कांग्रेस ताप्लेजुङका उपसभापति डिली रमण बराल, नेकपा एमाले सचिव सन्तोष चामलिङ र नेपाल कम्युनिष्ट पार्टी नेकपाका विष्णु लिम्बू।
जिल्ला कार्य समितिको निर्णय अनुसार हामी वार्ड, पालिका, जिल्ला भएका नेता कार्यकर्ता सबैलाई हामी चुनावतर्फ अघि बढ्नुहोस्, प्रचार प्रसारतर्फ अघि बढ्नुहोस् भनेर चाहिँ सन्देश दिइसकेका छौँ। हामीले
पार्टी कार्यकर्ता र हाम्रो माता तथा संगठन कमिटीहरूलाई पनि चुनावमा तयारी रहन र नेकपा एमालेको रणनीति अगाडि बढाइसकेका छौँ।
आन्तरिक हिसाबले पनि सम्पूर्ण पालिकाहरूदेखि लिएर चाहिँ सबै आफ्नो पार्टी कार्यकर्ताहरूमा चाहिँ अब चुनावको लागि लाग्न, चुनावको लागि तयारी रहनको निम्ति सबै अब हामीले निर्देशन पनि दिइसकेका छौँ।
90,327 मतदाता भएको ताप्लेजुङ क्षेत्रमा निर्वाचन सामग्रीको व्यवस्थापन, मतदाता नामावली अध्यावधि, अस्थायी मतदाता नामावली लगायतका काम भइरहेको जिल्ला निर्वाचन कार्यालय तापलेजुङका अधिकृत धनराज श्रेष्ठ बताउनुहुन्छ।
आयोगबाट आएका निर्देशन अनुसार सम्पूर्ण कार्यहरू गरिराखेका छौँ। कार्यालयबाट सम्पादन हुने कामहरू लगभग पूर्व तयारी नै भएका छन्। बाँकी रहेका कामहरू निरन्तर गरिरहन्छौँ।
80 मतदान स्थल मध्ये 28 अति संवेदनशील, 25 संवेदनशील र 27 वडालाई सामान्य सूचीमा वर्गीकरण गरिएको छ। शान्ति सुरक्षालाई कायम राख्दै निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आवश्यकता अनुसारको काम भइरहेको प्रमुख जिल्ला अधिकारी शिवराज सेडाई बताउनुहुन्छ।
जिल्ला सुरक्षा योजना तयार छ, तदनुसार सुरक्षा प्रदान गर्न जनशक्तिहरूको प्रबन्ध हुँदैछ। मौजुदा जनशक्तिमा थप गर्नुपर्ने अथवा निर्वाचन प्रभावी भर्ना गर्नुपर्ने सन्दर्भमा पनि हामी कार्य गरिरहेकै छौँ।
भौगोलिक जटिलता समेत रहेको तापलेजुङमा 80 मतदान स्थलमा 127 मतदान केन्द्र तोकिएको छ। सोही संख्यामा मतदान सहायक अधिकृत सहित निर्वाचन सम्पन्न गर्न सुरक्षा कर्मी बाहेक 762 जना कर्मचारी परिचालन हुने जिल्ला निर्वाचन कार्यालय तापलेजुङले जनाएको छ। माला पालुङा, रेडियो नेपाल, तापलेजुङ।
राष्ट्रिय सभा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले बारूदी सुरंग तथा विस्फोटक पदार्थ सम्बन्धी विषयमा सरोकार भएका निकायसँग छलफल गरेको छ। समितिको आज बसेको बैठकमा निर्वाचनको समयमा उत्पन्न हुन सक्ने सम्भावित सुरक्षा चुनौती, बारूदी सुरंगको जोखिम र त्यसको न्यूनीकरणका उपायका विषयमा केन्द्रित रहेर छलफल गरिएको हो। बैठकमा समिति सभापति माया प्रसाद शर्माले निर्वाचनलाई भयमुक्त, शान्ति र सुरक्षित वातावरणमा सम्पन्न गर्न सुरक्षाका दृष्टिकोणले अपनाइएका तयारी, योजना र चुनौतीबारे जानकारी दिन सुरक्षा निकायका उच्च अधिकारीहरूलाई समय उपलब्ध गराउनु भएको थियो। सो अवसरमा नेपाली सेनाका सहायक रथी मनोज थापाले देशका विभिन्न स्थानमा फेला परेका विस्फोटक पदार्थ तथा तिनको सुरक्षित रूपमा नष्ट गरिएको विवरण प्रस्तुत गर्नुभएको थियो। नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्वेदीले विभिन्न व्यक्ति तथा सुरक्षा निकायको सहकार्यमा निरन्तर सूचना संकलन र निगरानी गरिरहेको जानकारी दिनुभयो। सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षक गणेश ठाडा मगरले केही स्थानमा साना समूहद्वारा गराइएका विस्फोटनका घटनाले नागरिकमा भय सृजना गरेको बताउनुभयो। गृहमन्त्री ओम प्रकाश अर्यालले वर्तमान सरकारमा बस्ने मन्त्रीहरूलाई कुनै दलप्रति ढल्कने छूट नभएको बताउनु भएको छ। गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रूपमा आयोजना भइरहेको बागमती प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा मन्त्री अर्यालले वर्तमान सरकारको म्याण्डेट तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु रहेको बताउनुभयो। जेएनजी आन्दोलन सुशासन कायमका लागि भएको उल्लेख गर्नुहुँदै मन्त्री अर्यालले सुशासन कायम राख्न सरकार कटिबद्ध भएको बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री डाक्टर सुधा शर्मा गौतमले स्वास्थ्य बीमा सुधारका लागि प्रयासरत रहेको बताउनु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य बीमा बोर्डको आयोजना तथा जर्मन विकास सहयोग संस्थाको सहकारीमा आज काठमाण्डुमा आयोजित स्वास्थ्य बीमा सुधार कार्यक्रममा मन्त्री गौतमले स्वास्थ्य बीमा कार्यक्रम सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सबै मन्त्रालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली आईओएमएस अनिवार्य गराउने गरी काम गर्न सूचना प्रविधि विभागलाई निर्देशन दिएको बताउनु भएको छ। संचार मन्त्रालय अन्तर्गतको सूचना प्रविधि विकासमा विभागमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले मन्त्रालयको सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन सबै मन्त्रालय र निकायलाई कागजरहित अपनाउनु पर्नेमा जोड़ दिनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विदेश घुमेर मात्रै मुलुकको अर्थतन्त्रमा सुधार नआउने भएकाले मन्त्रीका हैसियतमा आफू विदेश भ्रमणमा जान इच्छुक नरहेको बताउनु भएको छ। मन्त्री पुनले यसअघि आफूलाई तीनवटा वैदेशिक भ्रमण र कार्यक्रमको निमन्त्रणा आएको र नगएको जनाउँदै अहिले पनि दुईवटा निमन्त्रणा आएकोमा नजाने कुरा सामाजिक सञ्जाल मार्फत स्पष्ट पार्नु भएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो?
के थाहा छैन मलाई?
एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजे देखि बिहान 6 बजे सम्म।
ए हो त है, मेरो वाइफ त कति स्मार्ट।
अब रात तपाईको
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाकी समाचार। वन तथा वातावरण मंत्री माया प्रसाद चौलागाईले भौतिक पूर्वाधार तथा यातायात मंत्री को पदभार ग्रहण गर्नुभएको छ। सो अवसरमा उहाँले कर्णाली राजमार्गलाई सड़क सुरक्षा र स्तर उन्नति का लागि आगामी पाइपलाइन परियोजना में समावेश गर्न एशियाली विकास बैंकलाई अनुरोध गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको थियो। महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मंत्री श्रद्धा श्रेष्ठले आगामी फागुन 21 गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सक्रिय सहभागिताका लागि आह्वान गर्नुभएको छ। नेपाल अर्बुद रोग निवारण संस्थाको 35 केन्द्रीय सभाको आज उद्घाटन गर्नुहुँदै मन्त्री श्रेष्ठले जेन्जी आन्दोलनपछि विशेष परिस्थितिमा बनेको वर्तमान सरकारको एकमात्र प्राथमिकता निर्वाचन रहेको प्रष्ट पार्नुभयो। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले लोकतन्त्र संविधान र समावेशी राजनीतिका लागि निरन्तर संघर्षरत पार्टीका रूपमा कांग्रेस रहेको बताउनु भएको छ। कांग्रेस धनुषा क्षेत्र नम्बर 3 को क्षेत्रीय बैठकमा उहाँले पार्टी संगठनलाई सुदृढ बनाउन र जनताको भरोसा जित्न कार्यकर्ताहरूले इमानदारीता र प्रतिबद्धताका साथ काम गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपाल कम्युनिष्ट पार्टी एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक भोलि बस्ने भएको छ। एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख मीन बहादुर शाहीका अनुसार भोलि बिहान 11 बजे बस्ने बैठकमा आगामी प्रतिनिधि सभाको निर्वाचनमा पार्टीको रणनीति समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ। बाँकेको जानकी गाउँपालिका 2 नेवाजी गाउँमा एक स्थानीयको घरमा आग लागि हुँदा दूध दिने भैंसी लगायत 8 जनावर जलेर मरेका छन्। स्थानीय भगवान दीन यादवको घरमा आग लागि हुँदा जनावरसँगै घरमा राखिएको अन्नपात पनि जलेर नष्ट भएको छ। शुक्रबार बिहान करिब 1 बजेतिर आग लागि भएको घरमा विद्युत नरहेकाले आग लागिको घटनाबारे अनुसन्धान शुरू गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पतालीले बताउनुभयो। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक तथा प्लास्टिक जन्य वस्तुको बिक्री वितरणमा कड़ाई गर्ने भएको छ। विभागले विभिन्न 19 प्लास्टिक उद्योग तथा पसलहरूमा एकै पटक अनुगमन गरी 40 माइक्रोन भन्दा कमका प्लास्टिक अब आइन्दा बिक्री वितरण नगर्न निर्देशन दिएको छ। उपभोक्ता संरक्षण ऐन 2075 तथा उपभोक्ता संरक्षण नियमावली 2076 बमोजिम आवश्यक निर्देशन एवं कार्यवाही गरिएको उल्लेख छ। अब अन्तर्राष्ट्रिय समाचार। इरानमा 2 हप्तादेखि जारी प्रदर्शनका बीच त्यहाँका सरकारले इन्टरनेट तथा अन्तर्राष्ट्रिय टेलिफोन सेवा पूर्ण रूपमा बन्द गरेको छ। राजधानी तेहरान स्थित विभिन्न शहरमा 2 हप्तादेखि जारी उग्र प्रदर्शनका क्रममा हालसम्म 42 जनाले ज्यान गुमाइसकेका छन् भने 2000 भन्दा बढ़ी मानिस घाइते भएका छन्। निर्वासित युवराज रेजा पहलवीले प्रदर्शनका लागि आह्वान गर्नुभएपछि प्रदर्शनकारीहरू सड़कमा उत्रिएका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्षको मंगसिर मसान्तसम्ममा नेपालमा हुने विप्रेषण आप्रवाह 8,70,31 करोड़ रूपियाँ बराबर पुगेको छ। मंगसिर महिनामा गत वर्षको सोही महिनाको तुलनामा 35.6% रेमिटेन्स बढ़ेको नेपाल राष्ट्र बैंकले जनाएको छ। 2082 मंगसिर महिनामा मात्रै 1,83,18 करोड़ रूपियाँ रेमिटेन्स नेपाल भित्रिएको छ। गत वर्ष मंगसिर महिनामा 1,18,79 करोड़ रूपियाँ रेमिटेन्स रकम नेपाल भित्रिएको थियो। अब तथा वित्तीय संस्थाका सेवाग्राहीहरूले 5,00,000 सम्मको कारोबार मात्रै अनलाइनबाट गर्न पाउने भएका छन्। राजपत्रमा प्रकाशित भइसकेको निर्णय कार्यान्वयन गराउन नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई नगद सीमा सम्बन्धी निर्देशन दिएको छ। नयाँ व्यवस्था अनुसार अब वस्तु तथा सेवा खरिदका लागि 5,00,000 भन्दा बढ़ीको रकम भुक्तानी गर्नुपर्दा ग्राहकले चेकबाट मात्रै गर्नुपर्नेछ। त्यस्तै वित्तीय संस्थामा निक्षेप राख्न वा झिक्न अथवा अन्य वित्तीय कारोबार गर्नका लागि पनि चेक अनिवार्य गरिएको छ। यसअघि चेक क्लियरिङ तथा भुक्तानी सम्बन्धी कारोबारमा 10,00,000 सम्मको कारोबार चेक बिना नै गर्न पाउने व्यवस्था रहेको थियो। नेपाल धितोपत्र बोर्ड र विद्युत नियमन आयोग बीच नेपालको पूँजी बजार र विद्युत उत्पादनको क्षेत्रको समग्र विकास र स्थायित्व सुदृढीकरण विषयमा छलफल भएको छ। कुमलटार स्थित बोर्डको कार्यालयमा भएको बैठकमा मुख्य रूपमा पूँजी बजार मार्फत विद्युत उत्पादन परियोजनामा लगानी परिवर्तन गर्ने, नियामकहरू बीच समन्वय गर्ने र नीतिगत समान जस्यता कायम गर्ने विषयमा छलफल भएको थियो।
आर्थिक समाचारका साथ हुनुहुन्थ्यो भुवन आचार्य। खेल समाचार अजय बमबाट।
राष्ट्रिय महिला भलिबल प्रतियोगितामा फाइनल पुगिसकेको न्यू डायमण्ड युथ स्पोर्ट क्लबले विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपा कपडालमा शुक्रबार सम्पन्न खेलमा न्यू डायमण्डले फाइनलमा भेट्ने तय भइसकेको पुलिसलाई 3-2 सेटमा पाखा लगाएको हो। न्यू डायमण्डले खेलको शुरूआतीदेखि नै पुलिसलाई दबावमा राखेको थियो। उसले शुरूका 2 25-14 र 25-19 आफ्नो पक्षमा पार्यो, तर त्यसपछिका 2 भने पुलिसले बलियो पुनरागमन गर्यो। तेस्रो सेट पुलिसले 25-20 आफ्नो बनायो। रोमाञ्चक बनेको चौथो सेटमा भने पुलिसले खेल 29-27 आफ्नो पक्षमा पार्दै 5 सेटसम्म पुर्याए। अन्तिम तथा 5 सेट भने 15-10 जित निकाल्दै न्यू डायमण्डले अङ्क खोसेको हो। झापाको भद्रपुरमा कोशी पाथिभरा इण्डो नेपाल T20 क्रिकेट च्याम्पियनशीप हुने भएको छ। प्रतियोगिता मेची क्रिकेट ग्राउण्डमा हुनेछ। आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार भद्रपुरमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको हो।
अब मौसम। आज राति कोशी मधेश र लुम्बिनी प्रदेशका तराई भूभागमा हुस्सु कुहिरो रहनुका साथै बाँकी तराई भूभागका थोरै स्थानमा हुस्सु रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन तयारी, व्यवस्थापन र आचार संहिता लगायतका विषयमा आयोग पदाधिकारीद्वारा छलफल। आगामी माघ 3 निर्वाचन आचार संहिता लागू हुने। पछिल्लो 5 विप्रेषण अप्रवाह 35.6% वृद्धि। चालू आर्थिक वर्षको पहिलो 5 विप्रेषण अप्रवाह 8.70 अर्ब भन्दा बढ़ी। 40 भन्दा कमका प्लास्टिक बिक्री वितरण नगर्न वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको निर्देशन। र इरानमा उग्र प्रदर्शनका बीच सरकारद्वारा इन्टरनेट र अन्तर्राष्ट्रिय फोन सेवा बन्द। यसका साथै राति 9 समाचार सकियो। अर्को समाचार राति 10 हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।